यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट भोलि विश्वासको मत लिनुहुने। प्रधानमन्त्रीको विश्वासको पक्षमा मतदान गर्न एमालेद्वारा आफ्ना सांसदहरूलाई व्हीप जारी। विश्वासको मतका सम्बन्धमा निर्णय गर्न नेपाली कंग्रेस संसदीय दलको बैठक भोलि बस्दै। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले पनि भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने। चितवनको सिमलतालमा पहिरोका कारण त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा भारतीय टोली परिचालन। र हाइटीको उत्तरी तटीय क्षेत्रमा एक डुंगामा आगलागी हुँदा कम्तीमा 40 आप्रवासीको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको भोलिको बैठकमा विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री ओलीले भोलिको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्नुहुने संसद सचिवालयको सम्भावित कार्यसूचीमा रहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसैबीच प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन भोलि अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमाले व्हीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई व्हीप जारी गर्नुभएको छ। सोही विषयमा निर्णय लिन नेपाली कंग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्दैछ। संघीय संसद भवनको लोत्से हलमा भोलि 12 बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने विषय लगायत समसामयिक विषयमा छलफल हुने नेपाली कंग्रेसले जनाएको छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढ़ी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। नेपाली कंग्रेस र नेकपा एमाले बीच गत असार 17 गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओली नेपालको संविधानको धारा 76(2) गत असार 30 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। लुम्बिनी प्रदेशसभाको भोलि दिउँसो 1 बजे बस्ने बैठकमा मुख्यमन्त्री जोगबहादुर महराले विश्वासको मत लिन लाग्नु भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सरकारमा रहेका एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नु भएको हो। यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री जमकटेलले पनि भोलि विश्वासको मत लिनुहुनेछ। प्रदेशसभाको भोलि दिउँसो 1 बजे बस्ने बैठकमा मुख्यमन्त्री जमकटेलले विश्वासको मत लिन लाग्नु भएको हो। यसैबीच नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिगराम जमकटेलको विपक्षमा मत दिन व्हीप जारी गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन व्हीप जारी गरिएको जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्ने धारणा राख्नुभएको छ। काठमाण्डु विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उहाँले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीका लागि फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले काठमाण्डुवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न निर्देशन दिनुभएको छ। आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उहाँले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सङ्खुवा सभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनु भएको छ। आज सङ्खुवा सभा काठमाण्डु पत्रकार संघले आयोजना गरेको कार्यक्रममा सङ्खुवा सभाबाट निर्वाचित मन्त्री खड्काले स्रोत र साधनले धनी सङ्खुवा सभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नारायणगढ़ मुङलिन सड़क खण्डको सिमलतालबाट पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएको दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली परिचालन भएको छ। भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स एनडीआरएफको 12 सदस्यीय टोली आजबाट खोजतलाशमा खटेको हो। खोजतलाशमा परिचालित हुनु अघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी सहित त्यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। टोलीले विपद व्यवस्थापन शिक्षालय कुरिन्टारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम शुरू गरेको हो। यही असार 28 गते शुक्रबार वीरगंजबाट काठमाण्डौ आउँदै गरेको बस र काठमाण्डौबाट गौर जाँदै गरेको बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशुली नदीमा 65 यात्रु सहित बेपत्ता भएको थियो। आजसम्म 25 जनाको शव फेला परेको छ भने 17 जनाको शनाखत भएको छ। अझै 37 यात्रु सहित दुई बसको अवस्था अज्ञात छ। प्रजातान्त्रिक विचार समाजले नवगठित सरकारमा आबद्ध दलहरूलाई आधिकारिक प्रतिबद्धता सार्वजनिक गर्न आग्रह गरेको छ। प्रजातान्त्रिक विचार समाज प्रविशले जननायक बीपी कोइरालाको 42 स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा नेपाली कंग्रेस र नेकपा एमालेका नेताबीच भएका प्रतिबद्धतालाई आधिकारिक निर्णयसहित सार्वजनिक गर्न माग गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको योगदानप्रति सम्मान प्रकट गर्न देशभक्त राजनेता कीर्तिनिधि विष्ट नामक ग्रन्थ प्रकाशन गरिएको छ। नै प्रकाशनले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मा, शिक्षाविद प्राध्यापक डाक्टर सुरेश राज शर्मा र वरिष्ठ समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले सामूहिक रूपमा ग्रन्थको लोकार्पण गर्नुभयो। नरेन्द्र राज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित कृतिमा पूर्व प्रधानमन्त्री विष्टको योगदानको विवरण उल्लेख गरिएको छ। मनसुनी विपदमा परि ज्यान गुमाएका 69 जनाका परिवारलाई मापदण्ड अनुरूप 2,00,000 रूपियाँका दरले राहत वितरणका लागि जिल्ला विपद व्यवस्थापन कोषमा निकासा गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका 69 जनाका परिवारका लागि 1,38,00,000 निकासा भएको र सो रकमबाट कतिपय जिल्लाले प्रक्रिया पूर्याएर पीड़ित परिवारलाई राहत वितरण पनि गरिसकेका छन्। मनसूनको अवधिमा प्राकृतिक विपत्तिमा परेर अहिलेसम्म 125 भन्दा बढ़ीको मृत्यु भएको छ। सबैभन्दा बढ़ी बाढ़ी पहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ। चितवनमा बस र ट्याङ्कर एक आपसमा ठोकिँदा 16 जना घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर 29 स्थित नारायणगढ मुङलिन सड़क खण्डको भतेरीमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मोरिमला नाका 6 वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने सो नाका कोरोना महामारीपछि बन्द थियो। नाका यही साउनको 17 गतेदेखि खुल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको उत्तरी तटीय क्षेत्रमा एक डुंगामा आगलागी हुँदा कम्तीमा 40 आप्रवासीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईओएमले घटनापछि अन्य 41 जनाको तटरक्षकहरूले उद्धार गरेका जनाएको छ। आगलागीबारे स्पष्ट कारण बाहिर नआए पनि बाटो छिचोल्नका लागि बालिएको मैनबत्तीहरू पेट्रोलको ड्रममा परेका कारण विस्फोट भएको हुन सक्ने आकलन गरिएको छ। चरम गरीबी, द्वन्द र हिंसाबाट बच्न प्रत्येक वर्ष 10,000 मानिस हाइटी छोड्ने गर्दछन्। उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा 11 जनाको मृत्यु भएको छ भने 30 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। राजमार्गको पुल नदीमा खसेपछि करिब 20 सवारी साधन र 30 जना भन्दा बढ़ी व्यक्ति बेपत्ता भएका सिन्वाले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण 24,34,03 करोड़ रुपियाँ नागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष 2080-81 मात्र 1,34,68,41,00,000 सरकारी ऋण थपिएको छ। कार्यालयले प्रकाशित गरेको संक्षिप्त प्रतिवेदन अनुसार 2080 साउनमा 22,99,35,00,00,000 बराबर रहेको सरकारी ऋण 2081 असार मसान्तसम्म बढ़ेर 24,34,00,00,000 3,65,00,000 पुगेको छ। वैदेशिक मुद्राको समायोजन पछिको बाँकी ऋण दायित्व 24,33,23,94,00,000 बराबर भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ उत्पादनको आधारमा सार्वजनिक ऋणको प्रतिशत 42.65% बराबर भएको छ। कुल सार्वजनिक ऋण मध्ये आन्तरिक ऋणको दायित्व 11,80,90,18,00,000 अर्थात जीडीपीको 20.70% र बाह्य ऋणको दायित्व 12,52,33,76,00,000 अर्थात जीडीपीको 21.95% पुगेको छ। गत आर्थिक वर्ष 2080-81 सरकारले जम्मा 4,52,00,000,00,000 सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा असार मसान्तसम्म 3,58,02,95,00,000,00 ऋण प्राप्त भएको कार्यालयले जनाएको छ। आन्तरिक तर्फ 2,40,00,000,00,000 ऋण उठाउने लक्ष्य रहेकोमा 2,34,42,00,00,000 ऋण उठाइएको छ भने बाह्यतर्फ 2,12,75,00,00,000 ऋण उठाउने लक्ष्य लिइएकोमा 1,23,60,00,00,000 बराबर ऋण उठाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको पुनर्संरचनाका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव संकलनका लागि 10 दिने अभियान शुरू गर्नु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारी सम्बन्धी अन्तर्क्रिया आइतबारबाट शुरू गरिने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ। मन्त्रालयमा नै सञ्चालन हुने 10 दिने अन्तर्क्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी भई अन्तर्क्रिया गरिने भएको छ। अन्तर्क्रियामा सुधार कार्ययोजनामा समावेश हुने विषयमा कानून तथा नीति परिमार्जन, स्टार्टअपको विकास तथा प्रवर्धन, औद्योगिक प्रवर्धन, लगानी प्रवर्धन, प्रविधि हस्तान्तरण र सिप विकास, उत्पादकत्व अभिवृद्धि, औद्योगिकीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्धन, बहुपक्षीय तथा द्विपक्षीय व्यापार, विदेशी तथा स्वदेशी लगानी प्रवर्धन जस्ता विषयहरूमा छलफल गरी सुझाव संकलन गरिनेछ। अन्तर्क्रियामा संस्थागत सुधार, दर्ता, अनुमति, इजाजत, स्वीकृति, नवीकरण, खारेजी, एकलबिन्दु, अनुगमन, कम्पनी प्रशासन, दर्ता खारेजी लगायत खनिज पदार्थको अन्वेषण, उत्खनन इजाजत, खानीजन्य उद्योग प्रवर्धन, गुणस्तर प्रयोगशाला, हरित औद्योगिक विकास लगायतका विषयहरूमा छलफल गरी सुझाव लिने मन्त्रीको सचिवालयले जनाएको छ। नेपाल र चीन बीचको दार्चुलाको टिंकर सीमानाका साउन 3 गतेदेखि पुनः सञ्चालन भएको छ। पहिलो चरणमा असार 11 गतेदेखि खुल्ने भनिएको टिंकर नाका केही प्राविधिक तयारी पूरा नभएको भन्दै चिनिया पक्षले जुलाई 10 अर्थात असार 26 गतेदेखि खुल्ने जानकारी गराएको थियो।
अब खेल समाचार रमेश टमटाबाट।
मालदिप्समा जारी 20 वर्ष मुनिको U20 काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ। प्रतियोगिताको दोस्रो दिन मालदिप्सको राजधानी मालेमा शुक्रबार नेपाल किर्गिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। खेलमा किर्गिस्तान 27-25, 25-23, 25-17 विजयी भएको थियो। नेपाल र मालदिप्सले अंकको खाता खोल्न नसक्दा बाँकी दुई टोलीको समान 6 अंक छ। नेपाल र मालदिप्सले अंकको खाता खोल्न नसक्दा बाँकी दुई टोलीको समान 6 अंक छ। सेमी फाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्याडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा शनिबार कोरा राइड साइक्लिङ च्यालेन्ज आयोजना सम्पन्न भएको छ। धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्नका लागि कोरा राइड साइक्लिङ च्यालेन्ज इभेन्ट धरानमा आयोजना गरिएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताउनुभयो। शनिबार बिहान 7 बजे भानुचोकबाट शुरू भएको राइड पुतली लाइन, दुर्गाचोक, मंगलबारे, बुढा सुब्बा मन्दिर हुँदै धरान 19 स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट भोलि विश्वासको मत लिनुहुने। प्रधानमन्त्रीको विश्वासको पक्षमा मतदान गर्न एमालेद्वारा आफ्ना सांसदहरूलाई व्हीप जारी। विश्वासको मतका सम्बन्धमा निर्णय गर्न नेपाली कंग्रेस संसदीय दलको बैठक भोलि बस्दै। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले पनि भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने। चितवनको सिमलतालमा पहिरोका कारण त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा भारतीय टोली परिचालन र हाइटीको उत्तरी तटीय क्षेत्रमा एक डुंगामा आगलागी हुँदा कम्तीमा 40 आप्रवासीको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।